यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने प्रतिपक्षी दलहरूको अडान। सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले विलौना गर्दैमा आफूले जवाफ दिनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। अर्घाखाँचीको भुवनपाटामा हिजो साँझ भएको बस दुर्घटनामा चारजनाको मृत्यु। 15 वर्ष मुनिका विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका बाल बालिकाको मुटुको निशुल्क उपचार गर्ने शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको निर्णय। र दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोमा 24 जनाको मृत्यु, करिब 29,000 मानिस विस्थापित।
हरेक टिपको लागि सबै तार यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेट असर गर्नुहोस्,
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केहीले विलौना गर्दैमा त्यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट पार्नु भएको छ। राष्ट्रिय युवा संघ नेपालले काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले गरेको निर्णयमा सहमत र विरोध गर्ने अधिकार सबैलाई रहे पनि प्रधानमन्त्रीले एउटा कर्मचारी हटाएको विषयमा जवाफ दिनु नपर्ने बताउनुभयो। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि प्रतिपक्षी दलहरूले हिजो संसद अवरूद्ध पार्नुका साथै प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएको छ। प्रधानमन्त्री ओलीले यही चैत्र 18 गते भित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरूले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गर्नुभयो। भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोज्ने तागत कसैसँग नभएको पनि बताउनुभयो। उहाँले देश र जनताका लागि परि आएमा जस्तो सुकै परिस्थितिको सामना गर्न युवा संघ सक्षम रहेको बताउनुभयो। हिजो प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध शुरू गर्नुभयो। अवरोधबीच सभामुख देवराज घिमिरेसँग समय लिएर माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको आरोप लगाउनुभयो। सरकारले 4 महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएको विषय जनसरोकारको विषय बनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण संसदमा जानकारी नदिएसम्म संसद चल्न नसक्ने सांसद बस्नेतले बताउनुभयो। पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो। हिजो बिहान 11 बजे भन्दा केही ढिला गरी शुरू भएको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएपछि सूचना जारी गरी दिउँसो 3 बजेपछि मात्रै दोस्रो बैठक बसेको थियो। सभाको दोस्रो बैठक पनि शुरू भए लगत्तै कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेको विषयमा सरकारको स्पष्ट जवाफको माग गर्दै प्रतिपक्षी दलहरूले अवरूद्ध गरे। प्रतिपक्षी दलका सांसदहरूले लगातार बैठक अवरूद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आज बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभयो। राष्ट्रिय सभामा अध्यक्ष नारायण प्रसाद दाहालले बैठक शुरू गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनुका साथै नेकपा माओवादी केन्द्रका सांसद गोपी बहादुर अछामीले प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म सदन चल्न नसक्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज 12 बजेपछि बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताउनु भएको छ। नयाँ बानेश्वर स्थित संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष दाहालले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधि सभाको बैठक चल्न नदिने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्री ओलीसँग टीआरसीको विषयमा छलफल भए पनि कुलमानलाई पदमुक्त गर्ने बारे कुनै छलफल नभएको प्रष्ट पार्नुभयो। यसअघि प्रतिपक्षी दलहरूको हिजो बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा सदनसँगै सड़कमा पनि विरोध जनाउने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो।
सरकारले हरेक निर्णयमा हरेक गरेका कुराहरूमा विधि विधानभन्दा बाहिर गएर जो गर्ने गरेको छ त्यसको पछिल्लो श्रृङ्खलाको सबैभन्दा ठूलो घटना कुलमान सिंहमाथिको जो भयो यसको हामी आज सदनमा सशक्त यसको प्रतिरोध गर्छौं। सड़कमा पनि यसका विरोधहरू हुन थालेका छन् र सरकारलाई सचिनको लागि हामी अनुरोध गर्छौं।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका प्रतिपक्षी दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। सत्तापक्षीय दलहरूको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेश अगाडि बढ़ाउन नसक्ने निष्कर्ष निकाल्दै र भूमि सम्बन्धी अध्यादेशलाई नियमित विधेयकको रूपमा अघि बढ़ाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
यो अध्यादेश अध्यादेशकै रूपमा जान सक्ने अवस्था 13 गते भयो, 18 गते भित्रमा यसको प्रमाणीकरण भइसक्नुपर्ने कानुनी व्यवस्था हो। त्यसले गर्दाखेरि अब यो अध्यादेशको रूपमा अगाडि जान सक्ने प्रतिस्थापन विधेयकको रूपमा आउन सक्ने अवस्था रहेन र यो विषयमा अब यसलाई रेगुलर विधेयकै रूपमा लैजाने, नियमित विधेयकको रूपमा लैजाने र नियमित विधेयकमा अरू सत्तारूढ दलहरूको जे कन्सर्न छ ती कन्सर्नहरूलाई पनि आउने विधेयकमा चाहिँ समेटेर त्यसलाई चाहिँ लैजाने भन्ने विषयमा आजको बैठक केन्द्रित। सत्ता गठबन्धन बाटै भूमि सम्बन्धी अध्यादेशका विषयमा रिजर्भेसनहरू थिए, त्यो रिजर्भेसनहरूलाई पनि सम्बोधन गर्दै नयाँ चाहिँ विधेयक ड्राफ्ट गरेर संसदमा लैजाने।
सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका विभिन्न 6 अध्यादेश मध्ये भूमि अध्यादेशलाई अघि बढ़ाएको छैन। 5 अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढ़ेको छ। 5 अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित हुने चरणमा रहेका छन्। अर्घाखाँचीको सिद्धगंगामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको संख्या 4 पुगेको छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका 8 निवासी 55 वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भूमही बस्ने 45 वर्षीय उमा नेउपाने, नेउपानेकी 65 वर्षीय सासू आमा नाम नखुलेको र पश्चिम बर्दघाट बस्ने 50 वर्षीय चालक मदन कुमार विक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि 27 घाइते भएका मध्ये केहीलाई प्राथमिक उपचार केन्द्र र केहीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा 15 वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निशुल्क उपचार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं केन्द्र संचालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले विपन्न आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको मुटुको उपचार निशुल्क गर्ने निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिनुभयो। मन्त्रालयले केन्द्रलाई 500 बालबालिकाको शल्यक्रियासहित मुटुको उपचारका लागि प्रति बालबालिका 2,50,000 रूपियाँ सहयोग उपलब्ध गराउँदै आइरहेको छ। आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भनेर थप आर्थिक स्रोतको व्यवस्थापन गर्न थालिएको केन्द्रका कार्यकारी निर्देशक मल्लले जानकारी दिनुभयो। कार्यकारी निर्देशक मल्लका अनुसार नेपालमा 1,000 बालबालिका मध्ये 8-10 जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत्र 17 र 18 गते कैलालीको धनगढ़ीमा हुने भएको छ। हिजो धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारासहित प्रदेश अधिवेशनका लागि प्रदेशका 9 जिल्लामा प्रतिनिधि छनौट गरिसकिएको जानकारी दिनुभयो। अधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटीसँगै विभिन्न समिति गठन गरिएको उहाँले बताउनुभयो। पार्टी केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल लगायत पदाधिकारीको सहभागिता रहने जानकारी दिनुभयो। उहाँले आफ्नो पार्टी विपक्षमा रहे पनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। बझाङको खप्तर छान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष र वडा नम्बर 4 वडा अध्यक्ष सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, वडा नम्बर 4 तत्कालीन वडा अध्यक्ष भीम बहादुर रोकाया सहित 7 विरूद्ध मुद्दा दायर गरेको हो। बझाङको समलका घट सिंचाई कुलो निर्माणका क्रममा आर्थिक वर्ष 2076-77 रकम विनियोजन गरी आर्थिक वर्ष 2077-78 कुनै पनि काम नगरी 14,08,817 रूपियाँ भुक्तानी लिई अनियमितता गरेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दामा गाउँ कार्यपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर लेखापाल मदनराज जोशी, सिंचाई कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई विपक्षी बनाइएको छ। अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 9 र दफा 12 बमोजिमको कसुरमा कैद र जरिवाना सजाय माग गरेको छ। नारायणगढ़ भुटवल सड़क खण्ड अन्तर्गत दाउन्ने क्षेत्रको पूर्वी खण्डमा पर्ने 65 किलोमिटर सड़क मध्ये 47 किलोमिटर सड़कमा एकतर्फी कालो पत्रेको काम भएको छ। कलभर तथा बाँकी पुलको निर्माण 13 स्थानमा बेस तथा बस बेसका कामहरू भइरहेका छन्। आयोजना अन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति 57.7% रहेको नारायणगढ़ भुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। समयमा सड़क निर्माण नहुँदा नारायणगढ़ बुटवल यात्रा निकै कष्टपूर्ण बन्दै गएको छ। क्षमताभन्दा बढ़ी तौलका मालवाहक सवारी साधन गुडाउँदा बेनी जोमसोम कोरला सड़कका बेली ब्रिज जोखिममा परेका छन्। बढ़ी तौलका सवारी साधन गुडाउँदा बेली ब्रिज जीर्ण बन्नुका साथै दुर्घटनाको जोखिम बढ़ेको हो। बेनी जोमसोम खण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका 2 भुरूङ खोला, वडा नम्बर 3 दानाको रूपसे खोला, बेनी र पर्वतको बगरफाँटको सिमाना, काली गण्डकी, मुस्ताङको कोवाङ, बोक्सी र टुकुचेको थापा खोलामा बेली ब्रिज छन्। ती बेली ब्रिजको भारवहन क्षमता अधिकतम 18 मेट्रिक टन रहेको छ। इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। हिजो बिहान 9:30 शुरू भएको आगो करिब 6 नियन्त्रणमा आएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतेवड़ाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका 12 दमकल तथा झण्डै 300 संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो। के कारणले आगलागी भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीमा फँसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाण्डुबाट नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। आगलागी भएको भवनबाट 11 जनाको सकुशल उद्धार गरिरहेको थियो। उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश पर्यटन वर्ष 2082 सफल बनाउन स्थानीय पालिकाहरू तयारीमा तीव्रताका साथ जुटेका छन्। कोशी प्रदेश सरकारले 2082 पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको हो। मोरङबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
भारतको सिक्किम बिहार तथा उत्तर प्रदेशसँगै तेस्रो मुलुकबाट 3,00,000 बढी पर्यटक कोशी प्रदेशमा भित्राउने पर्यटन वर्षको लक्ष्य रहेको छ। पर्यटन वर्षलाई सफल बनाउन सड़क पूर्वाधार निर्माणसँगै पर्यटक गन्तव्यलाई व्यवस्थित बनाउने काममा आफूहरू जुटेको धनकुटा जिल्लाको सागुरीगढ़ी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्जालीको भनाइ छ।
सागुरीगढ़ी गाउँपालिका केन्द्र भेटारबाट चाहिँ हामी प्रवेश हुने तिनजुरे मिल्केदेखि लिएर माथिल्लो जिल्लाहरू जुन चाहिँ संघ सभा भोजपुर तेह्रथुम पाँच थर लगायत जिल्ला प्रवेश गर्ने भएको हिसाबले पनि यहीँबाट चाहिँ पर्यटकहरूलाई स्वागत गर्ने कोसिस गरेका छौँ।
धार्मिक भौगोलिक सामाजिक तथा जैविक विविधताले भरिपूर्ण रहेको यो प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्त उर्वर प्रदेशको रूपमा चिनिन्छ। लाली गुराँसको राजधानीको रूपमा चिनिने तीनजुरे मिल्के डाँडाको प्रवेशद्वारको रूपमा रहेको महालक्ष्मी नगरपालिकाले पर्यटन वर्षलाई सफल बनाउने गरी काम गर्दै आएको सो नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीको भनाइ छ।
कृषि पर्यटन पनि एउटा राम्रो ठाउँ हो र त्यहाँको चाहिँ तीनजुरे मिल्के जलजले गुराँसको राजधानी छिर्ने प्रवेशद्वार पनि हाम्रो महालक्ष्मी नगरपालिकाको पटेक डाँडा नुनथलाबाट भएको हुनाले त्यसका लागि हामीले सम्भावित हाम्रा पर्यटकीय स्थलहरू कुन कुन हुन् तिनीहरूलाई चाहिँ पहिचान गरेर त्यहाँ ती ठाउँहरूमा पर्यटनहरूलाई लैजाने त्यस्तो खालको तयारीमा अब स्थानीय तह जुट्दैछ।
त्यसै गरी धनकुटा नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई महत्व दिँदै पालिकाले सड़क पूर्वाधार लगायत पर्यटन प्रबन्धनका लागि विभिन्न क्षेत्रमा काम गर्दै आएको र त्यसको प्रचार प्रसारमा जुटेको उपप्रमुख भीमा खनालको भनाइ छ।
धार्मिक पर्यटक क्षेत्रहरूमा चाहिँ सहज बाटाको पहुँच पुर्याउनुपर्छ भनेर होइन अनि त्यसलाई प्रचार प्रसार गर्नुपर्छ तल तम्मर नदीदेखि एउटा पदमार्ग निर्माण गरेका छौँ।
नयाँ वर्ष 2082 सालको पूर्व सन्ध्यामा तेह्रथुम जिल्लाको लालीगुराँसको राजधानी तीनजुरे मिल्केबाट कोशी प्रदेश भ्रमण वर्ष शुभारम्भ गरिने कार्यक्रम रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका 8 स्थित गिरिजा प्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सांसद कृष्ण प्रसाद सिटौला, भद्रपुरका नगर प्रमुख गणेश पोखरेल सहितको प्रतिनिधि मण्डलले अलपत्र अवस्थामा रहेको सभागृह निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले दिगो शहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। निजी प्रतिष्ठानले हिजो ललितपुरमा आयोजना गरेको शहरी सुशासन तथा विकास सम्बन्धी क्षेत्रीय गोष्ठीमा उपप्रधानमन्त्री सिंहले शहरी क्षेत्रका हरेक मानिसका लागि आर्थिक अवसर मात्र नभई संस्कृति, दिगोपन र सुशासनको केन्द्र बन्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री रमेश लेखकले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताउनु भएको छ। हिजो जुद्ध बारून यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्र र गणतन्त्रले केही गर्न सकेन, यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोशिश भइरहेको बताउनुभयो। गृहमन्त्री लेखकले तत्कालीन राजाले कु गर्दा पहिलो निशाना संचार माध्यमलाई बनाएको बताउनुहुँदै राजतन्त्रको बेला संचार र जनताका आवाज कुल्चिएको बताउनुभयो। नवलपरासीको देवचुली नगरपालिका 17 रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ। प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने चिकित्सालयमा आम नागरिकदेखि सरकारी अधिकारी, राजनैतिक दलका नेता, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि पुग्ने गरेका चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो। तत्कालीन समयमा 52 शैयाबाट शुरू गरिएको संस्थामा हाल 300 शैयाको क्षमता रहेको चिकित्सालयमा केही वर्ष यता विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रूचाउने विदेशीहरू पनि आउन थालेका व्यवस्थापक सापकोटाले बताउनुभयो। हुम्ला केन्द्रबिन्दु भएर हिजो साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो साँझ 7:44 जाँदा 4.5 म्याग्निच्युटको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्ला र आसपासका जिल्लामा महसुस गरिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी पूर्वी क्षेत्रलाई ध्वस्त पारेको छ। आगलागीमा 24 जनाको मृत्यु भएको छ भने 200 भन्दा बढ़ी संरचनाहरू नष्ट भएको तथा करिब 29,000 मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। दक्षिण पूर्वी उइसेङ जंगलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन्। टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सुले गत शुक्रबार शुरू भएको डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढ़ी क्षति पुर्याएको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका ऊर्जा उद्यमीहरूले नेपालमा 20,000 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक योजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नु भएको छ। भारतको नयाँ दिल्लीमा बुधबार भएको नेपाल भारत ऊर्जा सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालका अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सन् 2035 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादन पुर्याउने नेपाल सरकारले हालै मात्र महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको र त्यसका लागि 46.5 अर्ब डलर लगानी आवश्यक भएकोले नेपालमा लगानीको सुनौलो अवसर रहेको अध्यक्ष कार्कीले भारतीय लगानीकर्ताहरूलाई जानकारी गराउनुभयो। कार्यक्रममा इपानका उपाध्यक्ष आनन्द चौधरीले नेपालमा करिब 20,000 मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनु भएको छ। अर्थमन्त्री पौडेलले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कान्तिपुर मीडिया ग्रुपले बुधबार रूपन्देहीमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी निजी क्षेत्रका लागि महत्वपूर्ण ठाउँ रहेकोले सम्भावनालाई व्यवसायसँग जोड्न पनि आग्रह गर्नुभयो। नेपाल टेलिकमले 2081 सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर 2081 उपलब्ध गराउने घोषणा गरेको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई 20 रूपियाँमा सिम कार्ड उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने जनाएको छ। एसईई अफर तथा बोनस अन रिचार्ज 2081 चैत 15 गतेदेखि 2082 असार 30 गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ। उक्त सिम कार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुने नेपाल टेलिकमले उल्लेख गरेको छ। सिम कार्ड सञ्चालन गरिसकेपछि 30 दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्। नेपाल चीन व्यापार प्रवर्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ताप्लेजुङको ओलाङचुङ गोलाका स्थानीयहरूले माग गरेका छन्। फुक्ताङलुङ गाउँपालिका शाखा वडा अध्यक्ष छोतेन लामाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न आग्रह गर्नुभएको छ। ओलाङचुङ गोलामा मावाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडर्न यातायात विकास समितिले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
दक्षिण एसियाली फुटबल महासंघ साफ यु19 च्याम्पियनशीपका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षणमा 42 खेलाड़ीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार छनौट चरणमा बोलाइएका 58 मध्येबाट 42 खेलाड़ीलाई बन्द प्रशिक्षणमा समावेश गर्नुभएको हो। छनौट प्रक्रिया आइतबार, सोमबार र मंगलबार चलेको थियो। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई आइतबारसम्म सातदोबाटो स्थित मुख्यालयमा सम्पर्क गर्न अखिल नेपाल फुटबल संघ एन्फाले आग्रह गरेको छ। साफ यु19 च्याम्पियनशीप मे 9-18 सम्म भारतको अरूणाञ्चल प्रदेशको गोल्डन जुबली रंगशालामा हुनेछ। बीको नेपालले मे 11 मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। त्यसको 2 दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ। नेपालले उमेर समूहको यो प्रतियोगितामा 2 पटक उपाधि जितेको छ। 2015 मा घरेलु भूमिमा भएको च्याम्पियनशीपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो। 2 वर्षपछि भूटानमा सम्पन्न दोस्रो संस्करणमा नेपाल लगातार 2 पटक च्याम्पियन बनेको थियो। त्यति बेला नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा रहेको थियो। कोशी प्रदेश विरूद्ध 2 विकेटको रोमाञ्चक जित निकाल्दै विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने झिनो सम्भावनालाई जीवितै राखेको छ। जीतसँगै नौ खेलमा 14 अङ्क जोडेको एपीएफ तेस्रो स्थानमा यथाउँछ। पराजित कोशीले समान खेलबाट दुई अङ्कका साथ पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ। अब बिहिबार हुने खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग फराकिलो हार बिहोरे एपीएफले फाइनल यात्रा तय गर्नेछ। बुधबार सिद्धार्थ रंगशालामा कोशीले प्रस्तुत गरेको 255 रनको लक्ष्य एपीएफले 44.4 ओभरमा 8 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले 50 ओभरमा सबै विकेट गुमाउँदै 254 रनको युगफल तयार पारेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.9 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 12.6 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा सूर्योदय अघि बिहान 6:01 भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने प्रतिपक्षी दलहरूको अडान। सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले विलौना गर्दैमा आफूले जवाफ दिनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। अर्घाखाँचीको भुवनपाटामा हिजो साँझ भएको बस दुर्घटनामा 4 जनाको मृत्यु। 15 वर्ष मुनिका विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको मुटुको निशुल्क उपचार गर्ने शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको निर्णय। र दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोमा 24 जनाको मृत्यु, करिब 29,000 मानिस विस्थापित। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।